नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा दिनेश न्यौपानेसँगै कमल राणाको स्वागत छ।
नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
अधिवेशन सुरु भएको 10 दिनमा 4 बैठक बसे, राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य, मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास असफल पार्न प्रतिनिधि सभा विघटन गरेको प्रधानमन्त्री ओलीको जिकिर,
पूर्व प्रधान न्यायाधीशलाई नधम्क्याउन प्रधानमन्त्रीलाई प्रचण्ड माधव समूहको चेतावनी, राजनीतिक दलहरूको इमान्दारितामाथि समीक्षा गर्न विलम्ब भएको पूर्व राजा ज्ञानेन्द्रको टिप्पणी,
सार्वजनिक जग्गा हाउसिङको नाममा पास गराएको आरोपमा 17 विरुद्ध मुद्दा दर्ता, 2,02,33,000 दरले बिगो माग दावी,
इन्डोनेसियाको जाबा समुद्रमा दुर्घटनाग्रस्त भएको विमानको दुवै ब्ल्याक बक्स भएको स्थान पत्ता लाग्यो, चालक दलसहित 62 यात्रुको अवस्था अझै अज्ञात,
र नेपाली धाविका पुष्पा भण्डारीलाई अन्तर्राष्ट्रिय म्याराथनमा ऐतिहासिक सफलता।
ए साइला, त्यो ब्याङ्कमा गाउँका सबै मान्छे किन गाह्रै छन्?
सजिलै सहुलियतमा र चाँडै पाइने कर्जाको विषयमा बुझ्न गाह्रै छन्।
सबै ब्याङ्कले कर्जा दिएकै छन् त?
त्यसो होइन नि माइल दिदी, सेन्चुरी ब्याङ्कले त सहुलियतपूर्ण कर्जा र ब्याज अनुदान पनि दिन्छ नि।
के केमा ब्याज अनुदान पाइने रहेछ?
कृषि तथा पशुपन्छी कर्जामा, विदेशबाट फर्केका युवाले गरेको व्यवसायमा, महिला उद्यमीलाई पारम्परिक व्यवसायमा र अन्य तोकिएकोमा।
चाहिएको बेला पाइने होइन होला?
सेन्चुरी ब्याङ्कले त मागेको कागजात पेश गरेमा 5 भित्रै कर्जा दिन्छ।
आफ्नो त बाटो नभएको खेतबारी छ, त्यसलाई दिदी त नमान्ने होला।
बाटो नभएको गाउँको खेतबारी पनि यो ब्याङ्कले मान्छ दिदी।
विस्तृत जानकारीको लागि सेन्चुरी कमर्सियल ब्याङ्कको नजिकैको शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ। सेन्चुरी कमर्सियल ब्याङ्क, सरल ब्याङ्किङ सबैका लागि।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ। यही पुस 10 सुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशन 10 अवधिमा 4 बैठक बसेर सकिएको हो। राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन अन्त्य सम्बन्धी पत्र पढेर सुनाउँदै आज मध्यराती 12 चालु 7 अधिवेशन अन्त्य हुने बताउनु भएको हो। यसपटक बैठक अवधि 7:05 रहेको उहाँले जानकारी दिनुभयो। यसै अवधिमा राष्ट्रपतिबाट जारी गरिएका विभिन्न 7 अध्यादेशहरू राष्ट्रिय सभामा पेश भएका छन्। आजै बसेको मन्त्री परिषदको आकस्मिक बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ। अधिवेशन अन्त्य भएको 6 अर्को बैठक बस्नै पर्ने कानूनी बाध्यता समेत छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले चाहेर पनि आफूलाई हटाउन नसकेको बताउनु भएको छ। आफूलाई प्रधानमन्त्रीबाट हटाएर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास असफल पार्न प्रतिनिधि सभा विघटन गरिएको तर्क गर्नुभयो। आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव हुनुले अस्थिरता नआउने जिकिर समेत गर्नुभयो।
अस्थिरता त्यति बेला हुन्छ बाह्य शक्तिको इसारामा, बाह्य शक्तिको स्वार्थमा, जब देशका शक्तिहरू गोटी बन्न थाल्छन् र राष्ट्रिय राजनीतिलाई अस्थिरतातर्फ धकेल्न थाल्छन्, अस्वस्थतातर्फ धकेल्न थाल्छन्, विकास निर्माणका काममा व्यवधान पुर्याउन थाल्छन् र निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिने, अप्ठ्यारो पार्ने स्थितिमा जान थाल्छन् र त्यस्तो स्थितिमा निरीह हुनुपर्ने स्थिति आउँछ। परिवर्तन उनीहरूले गर्न सक्छन्, हो त्यस्तो स्थिति स्थायित्वको स्थिति होइन, स्थिरताको स्थिति। अहिले स्थिरताको स्थिति हो, कसैले पनि प्रधानमन्त्री हटाउन सकेन, चाहेर पनि हटाउन सकेन।
आफूले 5 सरकार टिकोस् भन्ने चाहेको तर आफ्नै पार्टीका नेताहरूले देशलाई अस्थिरतामा लैजाने प्रयास गरेको उहाँको आरोप थियो। त्यसमा केही प्रायोजित सञ्चार माध्यम र बुद्धिजीवीहरूको एउटा झुण्ड पनि लागेको उहाँले टिप्पणी गर्नुभयो। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले संसद विघटनको विपक्षमा उभिएका पूर्व प्रधान न्यायाधीश र नागरिक समाजका अगुवाहरूको पनि आलोचना गर्नुभयो। उनीहरूले अदालतलाई दबाब दिएको र स्वतन्त्र ढङ्गले काम गर्न बाधा पुर्याएको उहाँले आरोप लगाउनुभयो।
कुनै अधिवक्ता प्रधान न्यायाधीशलाई वर्तमान र भविष्य सम्झिएर फैसला गर्नुहोस् यो भनेको धम्की होइन, अराजकताको पनि हद हुन्छ। केही वर्ष न्यायालयमा जागिर खाने बित्तिकै अहिले पनि आफै न्यायालयमा छु भने जस्तो गरेर केही पूर्व न्यायमूर्तिहरू कस्तो न्याय दिनुभएछ उहाँहरूले आफ्ना समयमा भन्ने मलाई अचम्म लाग्छ। कस्तो न्याय दिनुभयो होला, सडकमा ओर्लिएर न्यायालयलाई, स्वतन्त्र न्यायालयलाई उहाँहरू ललकारिरह। यस्तो हुन्छ, यस्तो हुँदैन के? सर्वोच्च अदालतमा वकालत नपढिकन पुग्नु भएको छ मान्छे, बिना अनुभव पुग्नु भएको छ मान्छे, के त्यो पत्रकार सम्मेलन गर्ने र वक्तव्यबाजी गर्नेहरूले मात्रै कानुन पढाएको छ, अरूले पढाएको छैन? उहाँहरूले दबाब दिने मनसायले काम गर्नु।
सरकार र आफूले नेतृत्व गरेको नेकपाले शक्ति पृथकीकरणको सिद्धान्त बुझेको भन्दै उहाँले न्यायालय दबाबमा पर्न नहुनेमा जोड दिनुभयो। संसद विघटन राजनीतिक निर्णय भएको भन्दै उहाँले त्यस विरुद्ध परेको रिट खारेज हुनुपर्ने जिकिर समेत गर्नुभएको थियो।
प्रतिनिधि सभाको विघटनपछि विपक्षी दलका सांसदहरूसँग आमने सामने नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आजको राष्ट्रिय सभाको बैठकमा निकै कडा प्रश्नको सामना गर्नुपर्यो। राष्ट्रिय सभाको हिउँदे अधिवेशनका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन आजको बैठकमा सहभागी प्रधानमन्त्री ओलीका लागि सांसदहरूको प्रश्न अप्रत्याशित त थिएन, तर त्यसको जवाफ दिन भने पक्कै सजिलो महसुस भएन। थप सामग्री सहकर्मी जगत भण्डारीबाट।
प्रधानमन्त्रीको सम्बोधनपछि प्रश्नोत्तरका क्रममा कंग्रेस सांसद जितेन्द्र नारायण देवले प्रधानमन्त्रीको भनाइमा आफ्नो पूर्ण असहमति रहेको जनाउँदै आफै आएर प्रश्नको जवाब दिएर राष्ट्रिय सभाको गरिमा बढाइदिएकोमा भने धन्यवाद दिनुभयो, तर उहाँको प्रश्न राख्न नपाउँदै माइक काटियो। तर अन्य सांसदले भने छोटै समयमा पनि निकै कडा प्रश्न गरे। सांसद प्रमिला कुमारीले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदम 2007 सालको संविधान राणाहरूले तुहाएको देखि 17 सालमा राजा महेन्द्र र 61 सालमा राजा ज्ञानेन्द्रले गरेको कुसँग तुलना गर्नुभयो। त्यही रोड म्याप अनुसार प्राप्त उपलब्धिहरू नाश हुने गरी अहिलेको व्यवस्थामा प्रधानमन्त्रीले तरवार झुन्ड्याएको उहाँको टिप्पणी थियो। त्यति मात्र होइन, आफ्नो कदम विरुद्ध सडक र सदनबाट भइरहेको प्रतिकार रोक्न राष्ट्रिय सभाको हिउँदे अधिवेशन समेत अन्त्य गरेको भन्दै उहाँले बरु प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने बताउनुभयो।
तपाईँले पनि प्रतिनिधि सभा विघटन गरी अहिलेका सम्पूर्ण उपलब्धिहरू नाश हुने गरी गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतामाथि तरवार झुन्ड्याउनु भएको छ, जसको प्रतिकार सडक र सदन दुवै ठाउँबाट भइरहेको अवस्था छ। त्यसैले नै यहाँले सदन बन्द गर्न खोज्नु भएको हो र हामी राष्ट्रसभाका सदस्यहरू सदन बन्द होस् भन्ने पक्षमा छैनौँ र यसै सदनबाट प्रतिनिधि सभा पुनर्स्थापनाको पनि जोरदार माग गर्दछु।
सांसद प्रकाश पन्तले प्रतिनिधि सभा विघटन गरेर चुनाव गर्छु भन्नु नहर भत्काएर रोपाई गर्न जा भने जस्तै हो भन्नुभयो। उहाँले चुच्चे नक्साको जमिन ल्याउन नसकेर असंवैधानिक कदम चालेको हो भनेर प्रधानमन्त्रीलाई प्रश्न गर्नुभयो।
संविधान च्यातेर निर्वाचन कसरी हुन्छ? नहर भत्काएर रोपाई गर्न जा भने जस्तो भएन। नहर नबनेसम्म रोपाई हुन सक्दैन। संविधान बचे चुनावमा जाउँला। चुनाव त राजाले पनि गर्छु भनेका थिए। जमिन खोजेको चित्र बाँड्नुभयो। चुच्चे जमिन ल्याउन नसकेर संसद भङ्ग गर्नुभएको हो। चतुसुकै तर्क गरे पनि संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक छ, अत्यन्तै खेदजनक छ। गेस्ट पेपर पढेर भएन प्रधानमन्त्रीज्यू, संविधान पढ्नु पर्यो संविधान।
सांसद अनिता देवकोटाले आफ्नो सत्ता यात्रा टुङ्गिँदै गर्दा संसदको घाँटी रेट्न पछाडि नपर्ने प्रधानमन्त्रीले निर्वाचन कसरी गर्छ भनेर प्रश्न गर्नुभयो। यसै गरी उहाँले राष्ट्रपतिको भूमिकामा समेत प्रश्न गरेपछि प्रधानमन्त्रीले यस्तो जवाब फर्काउनुभयो।
राष्ट्रपतिलाई हामीले जम्मा जम्मी प्रधानमन्त्रीले गरेको सिफारिस अनुसार लाछाप लाउने मात्रै हिसाबमा एउटा सेरेमोनियल रूपमा राष्ट्रपति राखेका छौँ। अनि राष्ट्रपतिले के एक्टिभ राष्ट्रपति चाहियो हामीलाई? प्रधानमन्त्रीले गरेको सिफारिस नमान्ने आफ्नै ढङ्गले चल्ने राष्ट्रपति चाहियो हामीलाई? महाराज धिराज जस्तो राष्ट्रपति चाहियो हामीलाई? हुकुम तामेल गर्ने त्यस्तो राष्ट्रपति हामीले खोज्या होइन। हामीले खोजेको सम्मानित राष्ट्रपति भनेको सेरेमोनियल राष्ट्रपति, जसले सम्मानित संस्थाको रूपमा संविधानको रक्षक र पालकको रूपमा मर्यादामा बसेर काम गर्छ, त्यस्तो राष्ट्रपति खोज्या हो।
संसद विघटन असंवैधानिक भन्नेहरूलाई प्रधानमन्त्री ओलीले संविधान पटक पटक पढ्न सुझाउनु भएको थियो। सांसदहरूको प्रश्नहरू दलले बोल्न लगाएकाले आफूलाई नराम्रो नलागेको तर कस्ता भ्रम सिर्जना गरिँदैछ भन्ने स्पष्ट भएको र त्यसले आफूलाई फाइदा गर्ने प्रधानमन्त्रीको बुझाइ छ।
मैले बोलेको कुरामा कुनै दल विशेषको प्रतिनिधिले असहमति जनाए कि जनाएन भन्ने कुरा दर्ज गर्नका लागि साथीहरूले जुन असहमति जनाउनु भएको छ, स्वाभाविक रूपमा दलीय प्रणालीमा म लिन्छु यसलाई। साथीहरूलाई म धन्यवाद दिन्छु, कमसेकम आफ्नो दलको विचार दर्ज गराउनु हो। अब आफ्नै बोली पनि खास नभएको हुँदाखेरि मलाई नराम्रो लागेन।
सांसदहरूले जतिसुकै कडा शब्दमा प्रश्न गरे पनि प्रधानमन्त्रीले भने त्यसको जवाबमा राष्ट्रिय सभाका सांसदहरूलाई चुनावै लड्न नपर्ने भन्दै चिन्ता नलिन आग्रह गर्नुभयो। बरु प्रतिनिधि सभाका सांसदहरूलाई निर्वाचनको तयारीमा जुड्न सुझाउनुभयो।
राष्ट्रिय सभामा त ठिकै छ, तपाईँहरू त स्थायी संसद भएको हुनाले तपाईँहरूलाई त आनन्द छ, चुनाव लड्नु पर्दैन। स्थायी सभा भएको हुनाले राष्ट्रिय सभा त चल्छ, तर यस राष्ट्रिय सभाको गरिमामय अवसर मैले जो बोल्ने पाएको छु त्यसबाट म चुनाव लड्नेहरूलाई भन्न चाहन्छु, प्रतिनिधि सभावाला साथीहरू, अरू तमाम मान्छेहरू तर्क गर्ने भन्दा पनि चुनावको तयारीमा लाग्नुहोस् आफ्नो दलको भन्ने मेरो सुझाव छ।
केपी ओलीको लोकप्रियता शून्य ग्राफमा झरेको भन्ने टिप्पणीप्रति प्रधानमन्त्री ओलीले कसको लोकप्रियता कति भन्ने निर्वाचनबाटै थाहा हुने बताउनु भएको छ। प्रधानमन्त्री ओली प्रवेश गरेपछि नेकपाकै प्रचण्ड माधव समूहका सांसदहरूले भने राष्ट्रिय सभा बैठक बहिष्कार गरेका थिए।
नेकपा प्रचण्ड माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्व प्रधान न्यायाधीशहरूलाई नधम्क्याउन चेतावनी दिएको छ। आज बसेको प्रचण्ड माधव समूहको सचिवालय बैठकले पूर्व प्रधान न्यायाधीशहरूले नागरिकको हैसियतमा बोल्दा प्रधानमन्त्री ओलीले अपमानित गर्ने र धम्क्याउने काम गरेको भन्दै आपत्ति जनाएको र त्यसको भर्त्सना गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो।
पूर्व प्रधान न्यायाधीशहरूले देश, जनता, लोकतन्त्र, संविधान, राजनीतिक स्थिरता, सुशासन प्रतिको आफ्नो निष्ठाको कारण जिम्मेवार नागरिकको हैसियतमा प्रतिनिष्ठा विघटन बारेमा संवैधानिक व्यवस्था के छ भन्ने सम्बन्धमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्दै संयुक्त वक्तव्य दिनुभएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले अपमानित गर्ने र धम्क्याउने काम गर्नुभएको छ। यो कार्य अत्यन्तै आपत्तिजनक छ र हाम्रो पार्टीको आजको बैठकले यसको प्रतिवाद गर्दै कडा शब्दमा भर्त्सना गरेको छ।
प्रतिनिधि सभा विघटनका विषयमा चारजना पूर्व प्रधान न्यायाधीशहरूले शुक्रबार वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीको असंवैधानिक कदम भएको बताएका थिए। पूर्व प्रधान न्यायाधीशहरू मेनबहादुर रायमाझी, अनुप्रा शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले विज्ञप्ति जारी गर्नुभएको थियो। उहाँहरूको विज्ञप्तिपछि प्रधानमन्त्री ओलीले आपत्ति जनाउँदै आउनुभएको छ। प्रधानमन्त्री ओलीले अदालतको काममा बाधा गरेको भन्दै आज राष्ट्रिय सभामै पनि आलोचना गर्नुभएको थियो। यस्तै प्रवक्ता नारायण काजी श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले केही समय यता प्रदर्शन गरेको चरित्र अधिनायकवादी र निरङ्कुशताको रूपमा लिँदै यस्ता कार्य तत्काल रोक्न चेतावनी दिने निर्णय पनि भएको छ। बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गरेको प्रति पनि विरोध जनाएको छ। प्रतिनिधि सभा विघटन भएको अवस्थामा जनताको आवाजको प्रतिनिधित्व गर्ने थलोका रूपमा रहेको राष्ट्रिय सभा अचानक बन्द भएकोमा आफ्नो समूहको विरोध रहेको उहाँले बताउनुभयो। बैठकको निर्णय सुनाउँदै प्रवक्ता श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा कुनै राजनीतिक भेटघाट नभएको समेत जानकारी गराउनु भएको थियो।
हाम्रा पार्टीको अध्यक्ष पूर्व प्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको कुरा छ, त्यो नितान्त आफ्नो परिवारलाई स्वास्थ्य उपचार गराउने सिलसिलामा भएको भ्रमण हो। उहाँको कुनै पनि राजनीतिक भेटघाट, राजनीतिक वार्ता भएन।
नेकपाको प्रचण्ड माधव नेपाल पक्षधर विद्यार्थी संगठनले प्रतिनिधि सभा विघटनको विरोधमा आज काठमाडौँ सहित विभिन्न जिल्लामा बयलगाडा जुलुस निकालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र नेपालमा आउनु बयलगाडा चढेर अमेरिका जानु जस्तै हो भनेको भन्ने 16 वर्ष अघिको भनाइलाई व्यङ्ग्य गर्दै प्रचण्ड माधव पक्षधर अनेरा सबिउले आज बयलगाडा जुलुस निकालेको हो। ललितपुरको पाटन, काठमाडौँको माइतीघर मण्डला र भक्तपुरको सानोठिमी लगायत विभिन्न जिल्लामा बयलगाडा जुलुस निकालिएको थियो। थापाथली इन्जिनियरिङ क्याम्पसबाट बयलगाडासहित निस्किएको र्यालीसहितको विरोध प्रदर्शन माइतीघर मण्डलासम्म पुगेको थियो। प्रदर्शनकारीले बयलगाडामाथि तान्न लगाएर त्यसमाथि प्रधानमन्त्रीको पुतला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
ए दिदी, खाली सिट हुँदा हुँदै एकै ठाउँमा टाँसिएर नबस्नुहोस् न, कोरोनाको जोखिम छ, त्यो खाली सिटमा एक्लै बस्नुहोस्।
ऊ मेरो साथी हो क्या, कति दिनपछि भेटेको आज।
ए दिदी, कोरोनाले साथी नाता गोता भन्दैन, खाली सिटमा बस्नुहोस् न, मास्क लगाएको पनि मिलेन, नाक र मुख राम्रोसँग छोपिने गरी अलि मिलाएर लाउनुहोस्।
कोरोना भन्दै धेरै नखोक है भाइ, ल गए अर्को सिटमा, आफ्नो साथीसँग पनि बस्न नपाउने कसैको नभएको गाडी।
खोकेको होइन दिदी, सार्वजनिक यातायातबाट कोरोना सर्ने जोखिम बढेकोले सचेत हुन आग्रह गरेको हो। हामीले गाडीभित्र अपनाउने सावधानी अपनाएका छौँ। यात्रुहरूले पनि मास्क राम्रोसँग लगाउने, भौतिक दूरी कायम गर्ने जस्ता व्यवहारमा पालना गरिदिनु पर्यो नि।
अनि साबुन पानीले हात धुने, बारम्बार छोइरहने सतह पनि त सफा गर्नु पर्ला नि।
कति राम्रो कुरा थप्नु भयो, त्यो हामी गर्छौँ दिदी, बरु दिदीले पनि गर्नुहोस् है।
धन्यवाद भाइ, कुरा बुझे, अब व्यवहार गर्छु।
जाउँ जाउँ गुरुजी।
सार्वजनिक यातायातमा यात्रा गर्ने र गराउने सबैले सावधानी अपनाऊ, कोरोनाबाट बचौ र बचाऊ।
स्वच्छ परिवार सुखको आधार।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र वाटर एड नेपालद्वारा जनहितमा जारी। पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-171, 4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
ललितपुरको कर्मनासा कोडको खोला आसपासको सरकारी र सार्वजनिक जग्गा हाउजिङको नाममा पास गरिदिएको आरोपमा 17 जना विरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसी सहित 17 जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो। जैसी सहित नापी अधिकृत बालेश्वर यादव, सर्वेक्षक केशव थापा मगर, मालपोत कार्यालय ललितपुरका तत्कालीन कार्यालय प्रमुख बाबुराम खनाल, नासु ख्याम नारायण पौडेल, नासु दिनेश न्युपाने र खरिदार आत्माराम लुइटेल विरुद्ध मुद्दा दायर भएको हो। त्यस्तै हिरो युरो हाउजिङ डेभलपर्स प्राली, युरो ल्यान्ड डेभलपर्स प्रालीका सञ्चालकहरू गुणिकाजी मानन्दर, योगेश्वर कृष्ण प्राजुली, कृष्णराज श्रेष्ठ, टङ्कबहादुर श्रेष्ठ, गोपाल दास मानन्दर, बबिन मानन्दर र उज्जवल मानन्दर तथा काठमाडौँ अस्पताल प्रालीका सञ्चालकहरू डाक्टर ईश्वरलाल आचार्य, डाक्टर दुर्गामान जोशी र दुर्गेश नन्दिनी भट्टचन विरुद्ध पनि मुद्दा दायर गरिएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो। उनीहरू विरुद्ध 2,02,33,671 रुपियाँका दरले बिगो माग दावी गरिएको छ। उक्त जग्गा युरो हाउजिङ डेभलपर्स कम्पनीले मालपोत तथा नापी कार्यालयका केही कर्मचारीको मिलोमतोमा 2022 सालको नापी नक्सालाई तोडमोड गरी नयाँ फाइल नक्सा बनाई सार्वजनिक जग्गा समेत प्लटिङ गरी व्यक्ति विशेषलाई बिक्री गरेको उजुरीको आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको जनाएको छ।
पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूको इमान्दारितामाथि समीक्षा गर्न विलम्ब भएको टिप्पणी गर्नुभएको छ। 299 पृथ्वी जयन्तीको पूर्व सन्ध्यामा विज्ञप्ति जारी गर्दै पूर्व राजा शाहले यस्तो टिप्पणी गर्नुभएको हो। शाहले परिवर्तनका नाममा नेपालको आफ्नो इतिहास, धर्म, संस्कृति र एकता भत्काउँदै पराईको इच्छा पूरा गर्ने अवाञ्छित क्रियाकलाप भित्रिएको पनि उल्लेख गर्नुभएको छ। उहाँले दलहरूको इमान्दारिता र राष्ट्रकेन्द्रित र कति जनहित अनुकूल छ त्यसको समीक्षा हुन अब विलम्ब भइसकेको उल्लेख गर्नुभएको छ। उहाँले देश जोगाउन अझ बलियो एकताको पनि माग गर्नुभएको छ। राष्ट्रिय अखण्डताका निम्ति हामीले एकताको गाँठो बलियो पार्नुपर्ने औचित्य हिजो आज भएको र भविष्यमा पनि रहिरहने उहाँले बताउनु भएको छ। पूर्व राजा शाहले जनताको चाहना अनुसार नेपालको राजतन्त्रले संवैधानिक मर्यादा अनुसार व्यवहार गरेको र राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमान्दारी दर्शाएको समेत उल्लेख गर्नुभएको छ।
देशभर आज 259 जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो 24 घण्टामा 3,399 जनाको पिसिआर परीक्षण गर्दा 900 महिला र 160 जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। यो सँगै कुल संक्रमितको संख्या 2,64,780 पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। जसमध्ये 4,422 जना सक्रिय संक्रमित रहेका छन्। नेपालमा पिसिआर परीक्षण हुनेको संख्या 19,82,246 पुगेको छ। आज थप 5 जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 1,917 पुगेको मन्त्रालयले जनाएको छ। हाल 257 जना क्वारेन्टाइनमा रहेका छन्। पछिल्लो 24 घण्टामा 513 जना उपचारपछि कोरोना संक्रमण मुक्त भएका छन्। यो सँगै नेपालमा संक्रमण मुक्त हुनेको संख्या 258,441 पुगेको मन्त्रालयले जनाएको छ।
सरकारले माघ 1 गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले माघीको अवसरमा बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा जानकारी दिनुभएको हो। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले माघीको दिनलाई राष्ट्रिय उत्सवको रूपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको बताउनुभयो। यो बिदा थारू जातिका लागि नभई अरू जातिले पनि मनाउने भएका कारण जनताको भावना आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको उहाँले बताउनुभयो। नेपालमा माघ 1 गतेको दिनलाई विशेष गरी मकर संक्रान्ति, माघे संक्रान्ति, माघी आदि विभिन्न नामले विभिन्न भूभागमा हर्षोल्लासपूर्वक मनाइने गरेको पाइन्छ।
संयुक्त अरब इमिरेट्स युएमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण फैलिरहेको भन्दै सावधानी अपनाउन त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ। विशेष गरी युरोपेली देशहरूमा देखा परिरहेको कोरोनाको नयाँ स्वरूप पछिल्लो समय युएमा पनि देखिएकाले सावधानी अपनाउन त्यहाँ रहेका नेपालीलाई दूतावासले आग्रह गरेको हो। युएको स्वास्थ्य तथा रोकथाम मन्त्रालयका अनुसार जनवरी 9 तारिखमा एकै दिन 2998 जनामा नयाँ संक्रमण देखिएको छ। युए सरकारले अवलम्बन गरे बमोजिमका स्वास्थ्य प्रोटोकलहरूको पूर्ण रूपमा पालना उच्च सुरक्षा एवं सतर्कता अपनाउन युएमा रहेको नेपालीलाई दूतावासले आग्रह गरेको छ।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com। अब डिश होमको डिलरहरू मार्फत फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा पाउनुहुनेछ बम्पर डिस्काउन्ट, साथै वार्षिक रिचार्ज गरे बापत विकली लकी ड्रमा भाग लिने अवसर प्राप्त गरी हप्तामा दुईजना भाग्यशाली ग्राहकहरूले जित्नुहुनेछ। प्रति व्यक्ति रु 1,00,000 नगद उपहार। डिश होम खुशी अन गरौं।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र thahakhabar.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। रोजगारीका सम्पूर्ण प्रक्रिया पूरा गरेर पनि दक्षिण कोरिया जान नपाएका युवाले आज ललितपुरको ग्वारको स्थित पिएस कोरिया शाखाको कार्यालयमा प्रदर्शन गरेका छन्। सम्पूर्ण प्रक्रिया पूरा गरेर उडानको पर्खाइमा रहँदा सरकारले कुनै वास्ता नगरेको भन्दै इपिएस सङ्घर्ष समितिको समन्वयमा उनीहरूले प्रदर्शन गरेका हुन्। सरकारले COVID-19 रोकथाम तथा नियन्त्रणका लागि कोरिया उडान बन्द गरेपछि इपिएस पास सहित सम्पूर्ण प्रक्रिया पूरा गरिबसेका उनीहरूले आफूहरूलाई अनिवार्य पठाउनु पर्ने माग गरेका छन्। उनीहरूले कि रोजगारी दिनुपर्यो, कि कोरिया जान दिनुपर्यो लगायतका नारासहित प्रदर्शन गरेका थिए। प्रदर्शनमा सहभागीले कोरियाका लागि सबै प्रक्रिया पूरा भइसकेको बताउँदै जतिसक्दो साँडो आफूहरूलाई पठाउन सरकार समक्ष आग्रह पनि गरे। स्वदेशमा रोजगारी नभएको अवस्थामा वैदेशिक रोजगारीमा जानु बाध्यता भएको भन्दै उनीहरूले प्रक्रिया पूरा गरेकालाई अविलम्ब कोरिया पठाउन माग गरे।
अतिक्रमणमा परेको भवन खाली गराउने क्रममा विवाद बढ्दै जाँदा सर्लाहीको चक्रघट्टा गाउँपालिकामा झडप भएको छ। गाउँपालिका स्थित बजारमा आज मध्याह गाउँपालिका अध्यक्ष विक्रम यादव पक्ष, नेपाली कङ्ग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको हो। झडपमा केही व्यक्ति घाइते भएका छन्। झडपका क्रममा गाउँपालिका अध्यक्ष यादव चढ्ने गाडी र गाउँपालिकाका अन्य सवारीमा समेत तोडफोड भएको गाउँपालिका कार्यालयले जनाएको छ। घटना लगतै ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने घटनास्थलको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ।
सिस्टोलवासीले 15 दिनभित्र आफूहरूको माग पूरा नगरे फोहोर मैला व्यवस्थापनलाई रोक्ने चेतावनी दिएका छन्। आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिस्टोल बन्सरे डाँडा फोहोर मैला व्यवस्थापन सरोकार समितिले 15 दिनभित्र 11 बुँदे माग पूरा नभए फोहोर ल्याउने कार्य रोक्ने चेतावनी दिएका हुन्। समितिका संयोजक नवराज ढुङ्गानाले विगत 15 वर्षदेखि फोहोर थुप्रिएर आतंक मचाइरहेको टिप्पणी गर्नुभयो। पटक पटक जायज माग उठाउँदा पनि आश्वासन मात्र दिएको भन्दै यसपटक 15 दिनभित्र पूरा नगरे फोहोर मैला ल्याउन ठप्प पार्ने उहाँले चेतावनी दिनुभयो। कार्यक्रममा बोल्दै शहरी विकास राज्यमन्त्री रामवीर मानन्दरले फोहोर मैलाको व्यवस्थापनका लागि नयाँ प्रविधिको मेसिन राख्नुपर्नेमा जोड दिनुभएको थियो।
झापाका दुई स्थानीय तहले भोलि सार्वजनिक बिदा दिएका छन्। राष्ट्रिय एकता तथा पृथ्वी जयन्तीको अवसरमा जिल्लाको कचनकवल गाउँपालिका र हल्दीबारी गाउँपालिकाले स्थानीय तहमा सार्वजनिक बिदा दिएको हो। कचनकवल गाउँपालिकामा पुस 17 गते बसेको बैठकले नेपाल एकीकरणका राष्ट्रिय प्रणेता पृथ्वीनारायण शाहको योगदानको उच्च सम्मान गर्दै विगतमा मनाउँदै आएको राष्ट्रिय एकता दिवसलाई भव्य रूपमा मनाउन गाउँपालिकाभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिनुभयो। त्यस्तै हल्दीबारी गाउँपालिकामा पुस 23 गते बसेको कार्यपालिकाको बैठकले राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाउने गाउँपालिकाभरि बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिनुभयो।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका 3 गट्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। भक्तपुरबाट काठमाडौँ आउँदै गरेको र 3020473224 नम्बरको मोटरसाइकल र सोही दिशातर्फ आउँदै गरेको 5353 नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएर भएको दुर्घटनामा उदयपुरको लिमचुङबुङ गाउँपालिका 1 घरमै हाल मध्यपुर थिमी 1 लोकन्थली बस्ने 22 वर्षीय मनराज राईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सोही ठाउँकी 24 वर्षीय मनकली राईको केएमसी अस्पताल सिनामङ्गलमा उपचार भइरहेको परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो।
बैतडीमा जङ्गली बँदेलको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्। दोगडा केदार गाउँपालिका वडा नम्बर 7 चडेपानीका 25 वर्षीय देवराज भट्टलाई बँदेलले आक्रमण गरी घाइते बनाएको हो। आज दिउँसो घर नजिकैको जङ्गलमा दाउरा चिर्न गएका भट्टलाई जङ्गली बँदेलले आक्रमण गरेको स्थानीय शिवराज भट्टले जानकारी दिनुभयो।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियाको जावा समुद्रमा दुर्घटनाग्रस्त यात्रुवाहक विमानको दुवै ब्ल्याक बक्स भएको स्थान पत्ता लागेको इन्डोनेसियाली उड्डयन अधिकारीहरूले बताएका छन्। इन्डोनेसियाको यातायात सुरक्षा निकायका प्रमुख सोर्जान्टो तजान्टोले दुवै ब्ल्याक बक्स रहेको स्थान पत्ता लगाउन सफल भएको जानकारी दिनुभयो। ब्ल्याक बक्सका माध्यमबाट विमानमा दुर्घटनापूर्व के भएको हो भनेर बुझ्नका लागि महत्त्वपूर्ण जानकारी मिल्ने अधिकारीहरूले विश्वास व्यक्त गरेका छन्। गोताखोरहरूले छिट्टै ती यन्त्रलाई खोज्न थाल्ने र छिट्टै ब्ल्याक बक्सलाई पानीबाट निकाल्ने बताइएको छ। यसअघि इन्डोनेसियाको राजधानी जकार्ता नजिकको जल क्षेत्रबाट उद्धारकर्ताले एउटा दुर्घटनाग्रस्त विमानमा सवार व्यक्तिका अवशेष विमानका टुक्रा र लत्ता कपडा बाहिर निकालेका थिए। जकार्ताबाट हिजो अपरान्ह उडेको श्री विजय एयरको बोइङ 737 यात्रुवाहक विमान उडेको केही मिनटमै जकार्ता नजिकको जावा समुद्री क्षेत्रबाट दुर्घटनाग्रस्त भएको थियो। विमानमा चालक दलका सदस्यसहित 62 सवार रहेको थिए। विमानमा सवार यात्रुको अवस्था भने अझै अज्ञात छ। विमान उडेको 4 मिनटभित्रै सिधै समुद्रमा खसेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
बेलायतले जोखिममा रहेका मुलुकका विभिन्न कोरोना भाइरस विरुद्धको खोपको सहज आपूर्ति व्यवस्था मिलाउन $1 अर्ब जुटाउने भएको छ। यो रकम विश्वका विभिन्न दाताहरूबाट सङ्कलन गरिएको बेलायत सरकारले बताएको छ। बेलायत सरकारले अन्य दाताले $4 दिए आफ्ना तर्फबाट £1 रकम कोभ्याक्समा राख्ने जनाएको छ। कोभ्याक्सका लागि बेलायतले यसअघि नै $54.80 करोड अनुदान दिइसकेको छ। क्यानाडा, जापान र जर्मनीले मुख्य रूपमा कोभ्याक्स कोषमा रकम जम्मा गरिरहेका छन्। यस कोषका लागि $1.70 करोड प्रदान गर्ने योजना दाताहरूको रहेको छ। बेलायती विदेश मन्त्रालयका अनुसार यसै वर्षभित्र 92 विकासशील मुलुकका लागि कोषबाट $1 अर्ब COVID-19 खोपको वितरण गरिनेछ।
अमेरिकी उपराष्ट्रपति माइक पेन्स आगामी January 20 हुने जो बाइडेनको शपथ ग्रहणमा समारोह उपस्थिति हुने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बाइडेनको शपथ ग्रहण कार्यक्रम बहिष्कार गर्ने बताइसक्नु भएको छ। राष्ट्रपति ट्रम्पका अति निकट सहयोगीका रूपमा रहनुभएका उपराष्ट्रपति पेन्सले पछिल्ला दिनहरूमा परिवर्तित राजनीतिक परिदृश्यलाई स्वीकार गर्न थाल्नुभएको छ। उहाँले नोभेम्बरमा भएको राष्ट्रपतिको निर्वाचन परिणामलाई प्रमाणीकरण गरी बाइडेन अमेरिकाको राष्ट्रपति निर्वाचित हुनुभएको घोषणा गर्नुभएको थियो। बाइडेनको विजयलाई रोक्ने गरी कङ्ग्रेसमा राष्ट्रपति ट्रम्पका समर्थकले आक्रमण समेत गरेका थिए। यस घटनामा संसद भवनभित्र र बाहिर गरी 5 ज्यान गएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्साहमा संसदमा आक्रमण भएको जनाउँदै डेमोक्रेट पार्टीले राष्ट्रपति ट्रम्प विरुद्ध महाभियोग लगाउने तयारी गरिरहेको छ।
नेपाल परिवेशमा अब खेल समाचार। नेपालकी पुष्पा भण्डारीले बङ्गलादेशमा आयोजित बङ्गबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण जितेकी छन्। ढाकामा आज दक्षिण एसियाली क्षेत्रको प्रतिस्पर्धामा पुष्पाले स्वर्ण जितेकी हुन्। पुष्पाले निर्धारित दूरी 2:59:41 समयमा निकालिन्। पुष्पाले यसअघि नेपालमा आयोजना भएको 13 दक्षिण एसियाली खेलकुद सागमा रजत जितेकी थिइन्। भारतकी ज्योति गवाती 3:46 सहित दोस्रो र गिगमत डोलमा 3:09 समय सहित तेस्रो भइन्। पुरुषतर्फ नेपालका किरण सिंह बोगटी चौथो भए। किरणले 2:24:13 दौड पूरा गरे। दोस्रो राउन्डमा चोट बोकेपछि किरणले उत्कृष्ट प्रदर्शन गर्न नसकेको टोलीका प्रशिक्षक धनीराम चौधरीले बताउनुभयो। पुरुषतर्फ भारतका बहादुर सिंहले स्वर्ण जिते। उनले 2:21:40 समयमा दौड पूरा गरेका हुन्।
र अस्ट्रेलिया विरुद्धको तेस्रो टेस्टमा भारतले जितका लागि 407 रनको विशाल लक्ष्य पाएको छ। सिडनी मैदानमा 407 रनको लक्ष्य लिएर मैदानमा छिरेको भारतीय टोली चौथो दिनको खेल सकिँदा 2 विकेट गुमाएर 98 रन बनाएको छ। क्रिजमा चेतेश्वर पुजारा र कप्तान अजिङ्क रहाने मैदानमा छन्। दोस्रो पारीमा अस्ट्रेलियाले 6 विकेटको नोक्सानीमा 312 रन बनाएर इनिङ समाप्त भएको घोषणा गरेको थियो। अस्ट्रेलियाका लागि मार्नुस लाभुसेग्नेले 73 र स्टिभन स्मिथले 81 रनको पारी खेलेका थिए। त्यसबाहेक क्यामरुन ग्रिनले 84 तथा कप्तान टिम पाइनले 39 रनको योगदान दिए। अस्ट्रेलिया विरुद्धको तेस्रो टेस्ट जित्न अब भारतले अन्तिम दिन भोलि 309 रन बनाउनुपर्नेछ। उसँग अब 8 विकेट मात्रै छ। उसँग 8 विकेट मात्रै रहेको छ। आइसिसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको 4 खेलको सिरिज 1-1 बराबरीमा रहेको छ। पहिलो टेस्ट अस्ट्रेलियाले 8 विकेटले जितेको थियो, यस्तै दोस्रो टेस्ट भारतले 8 विकेटले नै आफ्नो पक्षमा पारेको थियो।
हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
अधिवेशन सुरु भएको 10 दिनमा 4 बैठक बसेर राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य। मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास असफल पार्न प्रतिनिधि सभा विघटन गरेको प्रधानमन्त्री ओलीको जिकिर।
पूर्व प्रधान न्यायाधीशलाई नधम्क्याउन प्रधानमन्त्रीलाई प्रचण्ड माधव समूहको चेतावनी। राजनीतिक दलहरूको इमान्दारितामाथि समीक्षा गर्न विलम्ब भएको पूर्व राजा ज्ञानेन्द्रको टिप्पणी।
सार्वजनिक जग्गा हाउजिङको नाममा पास गराएको आरोपमा 17 जना विरुद्ध मुद्दा दर्ता। 2,23,00,000 दरले बिगो माग दावी।
इन्डोनेसियाको जाबा समुद्रमा दुर्घटनाग्रस्त विमानको दुवै ब्ल्याक बक्स भएको स्थान पत्ता लाग्यो। चालक दलसहित 62 जना यात्रुको अवस्था अज्ञात।
र नेपाली धाविका पुष्पा भण्डारीलाई अन्तर्राष्ट्रिय म्याराथनमा ऐतिहासिक सफलता।
थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने कुमार परियारलाई धन्यवाद। दिनेश र कमल बिदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahasanchar र हाम्रो ट्विटर ह्यान्डल हो @thahasanchar।